نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. خاموشی سے دل میں درود شریف پڑھتے ہیں اس سوچ کے ساتھ کہ سیرت پڑھتے ہوئے اللہ تعالی ہمارے دل کو بھی کھولے اور ہم حقیقت میں اس سے عملی طور پر فائدہ لے سکے. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کی توفیق سے سیرت النبی کے اگلے سیشن کا آغاز کریں گے اور آج کا ہمارا سیشن غزوہ فتح مکہ کی کنٹینویشن ہے. اس سے پہلے ہم ایک سیشن لے چکے اس ٹاپک کا. آخری بات جو ہم نے دیکھی تھی وہ کیا تھی کہ نبی صلی اللہ علیہ وسلم نے جب مکہ والوں کو وعدہ شکنی کرتے ہوئے پایا تو انہوں نے لشکر کو تیار کیا خاموشی سے رازداری کے ساتھ اور مکہ کی بجائے پہلے کوئی اور راستہ لیا بلکہ ایک صحابی کو وہاں بھیجا. بظاہر یہ لگ رہا تھا کہ اس طرف مسلمان کوچ کریں گے لیکن پھر راستہ بدل کر آپ مکہ میں آئے. خاموشی سے آنے کا مقصد کیا تھا کہ مکہ میں خون خرابہ نہ ہو اور مشرکین جو دشمن تیاری نہ کر پائیں تاکہ بس بغیر لڑائی کے جنگ کے مسلمان فتح پا لیں. اب ہم اس راستے میں حضرت خاطب نبی بلتا کے قصے کو ہم نے دیکھا تھا کہ کس طرح سے انہوں نے کوشش بھی کی تھی لیکن وہ نہیں کر پائے اور اللہ تعالیٰ نے اس پلان کو راستے میں ختم کیا. لیکن چونکہ ان کی نیت اچھی تھی بدری صحابی تھے, نتیجہ کیا ہوا کہ اللہ تعالیٰ نے ان کو اس سارے سے بچا لیا اور اللہ کے نبی نے بھی ان کو کچھ نہ کہا. آج ہم پیج نمبر 303 سے دیکھیں گے مکہ مکرمہ میں رسول اللہ صلی اللہ علیہ وسلم کا داخلہ. پیچھے ہم نے دیکھا کہ ابو سفیان جو تھے وہ مسلمان ہوتے ہیں, حضرت عباس نے ان کو پناہ دی, دھیرے دھیرے اسلام ان کے دل میں آیا, اللہ کے نبی نے ان کو احساس دیا کہ جو بھی ابو سفیان کے گھر میں چلا گیا اس کو امان ہے. یہ قسم کا آنر تھا, اعزاز تھا. آج ہم دیکھیں گے کہ مکہ مکرمہ میں رسول اللہ کا داخلہ کیسے ہوا. اسی صبح رسول اللہ صلی اللہ علیہ وسلم مکہ روانہ ہوئے. کون سی صبح؟ جس دن ابو سفیان مسلمان ہوئے. حضرت عباس کو حکم دیا کہ ابو سفیان کو وادی کے تنگ نائے پر پہاڑ کے ناکے کے پاس روکے رکھیں تاکہ وہاں سے گزرنے والی خدائی فوجوں کو ابو سفیان دیکھ سکیں. حضرت عباس نے ایسا ہی کیا. ادھر قبائل اپنے پرچم لیے گزرنے لگے. جب کوئی قبیلہ گزرتا تو ابو سفیان پوچھتے کہ عباس یہ کون لوگ ہیں؟ جواب میں حضرت عباس کہتے بنو فلاں, مثلا قبیلے کا نام لیتے جیسے بنو سلیم وغیرہ. ابو سفیان کہتے مجھ کو بنو فلاں سے کیا واسطہ, یعنی میری ان سے کوئی لڑائی نہیں, میں ان سے کیوں بات کروں. یہاں تک کہ انصار کا دستہ گزرا جس کا پرچم حضرت سعد بن عبادہ رضی اللہ عنہ اٹھائے ہوئے تھے. انہوں نے کہا کہ ابو سفیان آج خون ریزی اور مار دھاڑ کا دن ہے, آج کعبہ حلال کیا جائے گا. ابو سفیان نے کہا عباس پامالی کا دن مبارک ہو. یعنی ان کو سمجھ آ گیا کہ اتنے عزم اور ارادے رکھنے والے گروہ کے آگے ہم کیسے کھڑے ہو سکیں گے. پھر نبی صلی اللہ علیہ وسلم اپنے سبز دستے میں تشریف لائے. آپ مہاجرین اور انصار کے درمیان تھے, یعنی صحابہ نے آپ کو گھیرے میں لیا ہوا تھا. یہاں صرف لوہے کی باڑ دکھائی پڑ رہی تھی. ابو سفیان نے کہا سبحان اللہ عباس یہ کون لوگ ہیں, یعنی بڑا روب تھا, ایسے لگتا تھا کہ سیسہ پلائی ہوئی دیوار ہیں صحابہ کرام. حضرت عباس نے کہا کہ یہ انصار اور مہاجرین کے درمیان میں اللہ کے نبی تشریف فرما ہیں. ابو سفیان نے کہا بھلا ان سے مہاجرائی کی کسے طاقت ہے, تمہارے بھتیجے کی بادشاہت تو بڑی زبردست ہو گئی. نوٹ کیجئے, ابھی بھی وہ اسلام نہیں ہے نا, یہ دوسروں کا اسلام ہوتا ہے. تھوڑا سا سمجھ لیجئے, کیونکہ ابو سفیان کا نام آتے ہی بعض دفعہ لوگ تو پہ ایک بات آتے ہیں, اس نے کیا تم نے کیا, لیکن میری ہمت نہیں پڑتی. حتیٰ کہ پیچھے آپ نے نوٹ کیا ہوگا کہ جب مسلمانوں کے خلاف دشمنوں کی صفوں میں مل کر آتے تھے تو بھی ہم ان کو عزت سے پکارتے رہے اس سفر میں. کیوں؟ اس لیے کہ جب ایک دفعہ کوئی اسلام لے آتا ہے تو پھر ہم اس کی پچھلی ساری باتوں کو بھول جاتے ہیں. तो इस वक्त तक अभी इनका इस्लाम दिल में नहीं घुसा था। देखिए कि कुछ लोगों का ईमान जो होता है ना, वो अंदर से शुरू होता है, पहले दिल बदलता है, और बदलते बदलते दिल, जुबान, आंखें, रंग रूप सब बदलता है। ये ईमान तो ठुका हुआ होता है, पक्कम पक्का, कोई हालात है, चाहे आंधियाँ आए, तूफान आए, या कुछ धूप निकले, कोई फर्क नहीं पड़ता। मुश्किलात और मसाइब हों या आफियत की ज़िंदगी हो, ईमान एक जैसा ही रहता है। कुछ लोगों का ईमान बाहर से शुरू होता है, जैसे एक खरीड है ना, पहले जख्म के ऊपर खरीड भरता है। आप देखते हैं कि ऊपर से ऐसे लगता है जख्म भर गया, लेकिन ज़रा सा जख्म छुआ किसी चीज़ से तो खरीड हटा और खून का फवारा निकला, फिर नए सिरे से जख्म हरे होने लगते हैं। इसी तरह कुछ लोगों का हाल ये होता है कि ज़ाहिर कुछ लोगों की रौनक देखकर, इस्लाम की तरक्की को देखकर, कभी हालात और वाक़यात की मजबूरी में वो मुसलमान हो जाते हैं, लेकिन अभी ऊपर इस्लाम का एक विनीर होता है, एक खरीन बनता है, वक्त लगता है हीला पोने में। करो क्या, वही करो जो जख्म के साथ करते हो, छोड़ दो। ऊपर एक दफ़ा खरीन आ जाए तो अल्हम्दुलिल्लाह जख्म बाहर से महफूज हो जाता है। इसी तरह बज़ाहर ऊपरे ऊपरे दिल से इस्लाम या ईमान कबूल करने वाले बज़ाहर फिर दूसरों को दीनदार और नेक और मुसलमान दिखने लगते हैं, तो फिर लोग उनसे थोड़े से मायूस हो जाते हैं। आहिस्ता आहिस्ता अंदर से एनर्जी मिलती जाएगी तो ज़ख्म भरते जाएंगे। यही हुआ इनके साथ भी। आहिस्ता आहिस्ता अल्लाह ताला ने इनको हील अप कर दिया। यहाँ नोट कीजिएगा कि एक ईमान वो था जो अब्दुल्ला बिन उबई लेकर आया। कब? जब उसने फतेह बदर को देखा और मशहूर हो गया कि वाह क्या बड़ा ग्रोह है, मैं भी मुसलमान होता हूँ ताकि इनको नुकसान दूँ। उसके ऊपर भी एक ईमान का खरींड आया, लेकिन चला नहीं ज़्यादा दिन, क्योंकि अंदर से एनर्जी नहीं मिली। तो नोट कीजिएगा, आज बहुत सारे कन्वर्ट होने वाले हमारे मुसलमान भाई और बहन बज़ाहर किसी की स्पीच सुनकर, बज़ाहर किसी हालात का शिकार होकर मुसलमान हो जाते हैं, लेकिन अगर बाद में उनको इल्म का पानी ना दिया जाए, कुर्बे खुदाबंदी की ग़िज़ा ना मिले, तो आहिस्ता आहिस्ता वो फिर वहीं पलट जाते हैं। तो हम सब के लिए इसमें सबक है। किसी को भी इस्लाम से मुतासिर देखें, मैं आज के दौर में एक जुमला अक्सर बोलती हूँ कि यानी नॉन मुस्लिम्स को इस्लाम से मुतासिर देखें या मुसलमानों को कुरान से मुतासिर देखें, तो बस फिर आप उनकी हर मुमकिन कोशिश करें। इंसान बाज़ दफ़ा ऐसी चीज़ों में पढ़कर करीब आता है, आगे से उसका हाथ ना थामा जाए तो बाज़ दफ़ा वो फिर पलट जाता है। बहरहाल हज़रत अबू सुफियान के ये जुमले सच साबित हुए, लेकिन अभी तक वो नबुवत और बादशाहत का फ़र्क नहीं समझ पा रहे ना, इसीलिए हज़रत अब्बास ने कहा ये बादशाहत नहीं है भाई, ये नबुवत है। इसने कहा अब तो जी हाँ, यानी ठीक है, मानना ही पड़ेगा। देखिए 21 साल हो गए थे इन लोगों को ये जुमला सुनते हुए कि इन्नी रसूलुल्लाह, इन्नी रसूलुल्लाह, इन्नी रसूलुल्लाह, दिल क्यों नहीं माना? इसलिए कि इंसान कुछ चीज़ों को फौरी कबूल कर लेता है, कुछ को नहीं करता। खैर, फिर इसने रसूलुल्लाह को हज़रत साद की बात बताई। आपने फरमाया साद ने गलत किया। क्या कहा था हज़रत साद ने? क्या आज खून रेजी और मार धाड़ का दिन है, आज काबा हलाल किया जाएगा। क्या बुरी नीयत थी हज़रत साद की? नहीं, नीयत अच्छी थी, लेकिन साथियों से बार बार गलतियाँ हो जाती हैं, अभी ट्रेनिंग नहीं हुई होती, अभी नए नए लोग होते हैं, जज्बाती होते हैं, जोशीले होते हैं, बार बार इस्लाह के नाम पे लोगों के दिल काट देते हैं, फिर लोग ही कट जाते हैं। तो इससे एक अमल की बात नोट कीजिए कि दीन के लिए जज्बे होना, दीन के लिए कुछ करने की नीयत होना, ये बहुत अच्छी बात है, लेकिन इसके लिए सब्र, तहम्मुल, प्यार से, मोहब्बत से, हर एक को साथ लेकर अच्छे अच्छे तरीके से इन चीज़ों को लेते जाएं। आप देखेंगे कि एक वक्त आएगा कि इस्लाह आपकी सोच और आपकी उम्मीद से भी ज़्यादा होगी। आपने कहा कि नहीं, ये मार धाड़ नहीं, बल्कि आज तो काबे की ताज़ीम की जाएगी, आज काबा को गिलाफ पहनाया जाएगा, और परचम हज़रत साद से लेकर इनके साहबजादे कैस के हवाले कर दिया। ये नोट कीजिए, अल्लाह के नबी कैसे मिजाज शनास थे, किस को किस जगह काम देना है आपसे बेहतर कोई नहीं कर सका, और किस से लेकर दूसरे को देना है यहाँ से पता क्या चलता है। और वो क्या कि बाज़ दफ़ा कुछ लोगों को ऑनर मिलती है, वक्ती तौर पे काम करने के मौके मिलते हैं, لیکن اگر وہ ان مواقع کا فائدہ نہ اٹھائے تو اللہ سبحانہ تعالیٰ پھر ان کو پیچھے بھی کر کے چھوٹوں کو لے آئے گا. دیکھیے بیٹے کے ہاتھ میں آ گیا, باپ کے ہاتھ سے چلا گیا. نبی صلی اللہ علیہ وسلم کے گزرنے کے بعد ابو سفیان تیزی سے مکہ پہنچے اور نہایت بلند آواز سے پکارا, قریش کے لوگوں, یہ محمد ہیں, تمہارے پاس اتنا بڑا لشکر لے کر آئے ہیں کہ مقابلے کی تاب نہیں, بس ابو سفیان کے گھر میں داخل ہو جائے اس کو امن ہے. اب آپ دیکھیے کہ ان کے دلوں پہ کیا گزرا ہوگا, یہ آج آپ میں نہیں سمجھ سکتے. جی اب آپ یہاں سے آپ دیکھیے کہ کیا پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا صبر کام آ گیا. بس جو ابو سفیان کے گھر میں داخل ہو جائے اس کو امان ہے, یعنی ان کو اللہ کے نبی کا دیا ہوا یہ پلیج یاد تھا. لوگوں نے کہا, تجھ پر اللہ کی لعنت, تیرا گھر ہمارے کتنے آدمیوں کے کام آ سکتا ہے؟ یعنی کہنے لگا کہ لشکر آگے, ویسے میرے گھر میں جو آ جاؤ اس کے اوپر ہاتھ نہیں اٹھے گا. تو اب لوگوں کو غصہ آ رہا ہے کہ بھائی کتنے کو لوگ آپ کے گھر میں آئیں گے, ظاہر ہے شہر میں اتنے لوگ تو نہیں ہوتے کہ جو ایک گھر کے اندر آ جائیں. خیر ابو سفیان نے کہا, اور جو اپنا دروازہ اندر سے بند کر لے اس کو بھی امان ہے, اور جو مسجد حرام میں داخل ہو جائے اس کو بھی امان ہے. یہ سن کر لوگ تیزی سے اپنے اپنے گھروں اور مسجد حرام کی طرف بھاگے. اللہ اکبر, کیا عزت اور آنر مل رہی ہے اللہ کے نبی کو. صبر کیا نا, 8 سال کا صبر ہے. مکہ سے نکالے جانے کے بعد 8 سال بعد اس طور پہ جا رہے ہیں کہ جس کے لیے لوگ شاید 8 صدیاں انتظار کریں, بغیر لڑائی کے, بغیر کسی قسم کے تشدد کے اللہ کے نبی داخل ہو رہے ہیں. اور یہاں سے اسلام کا مزاج دیکھیے, یہ باتیں لوگ کیوں ہم نہیں کرتے کہ اس وقت اللہ کے نبی کے مزاج کو لوگ کیا کہیں گے کہ کہا جو اپنا دروازہ بند کر لیں ہم اس کو کچھ نہیں کہیں گے. اگر مرنے مارنے کے شوقین ہوتے تو کبھی یہ کہتے؟ بالکل بھی نہ کہتے. خیر لوگوں کو اور کیا چاہیے تھا, اپنے اپنے گھروں میں گئے, کچھ مسجد حرام کی طرف بھاگے, اسی طرح کچھ ابو سفیان کے گھر میں گئے ہوں گے. جب رسول اللہ صلی اللہ علیہ وسلم ذی طوی پہنچے تو میسرہ کہتے ہیں یسر سے, یسر کیا ہوتا ہے سوچئے ذرا, ایک ہوتا ہے میمنہ ایک ہوتا ہے میسرہ, لکھ لیجئے, میسرہ یسر سے بائیں ہاتھ کی طرف کا گروہ, میمنہ یمین سے دائیں طرف, یعنی رائٹ سائیڈڈ اور لیفٹ سائیڈڈ. اور یہ بھی ایک بہت خوبصورت جنگی ٹیکٹس ہوتی تھی اللہ کے نبی کی کہ آپ صحابہ کو اس طرح دو گروہوں میں بانٹ دیتے تھے. خیر میسرہ کے سالار حضرت خالد بن ولید کو حکم دیا کہ وہ کدی کے راستے مکہ میں زیری حصے سے داخل ہو, یعنی پہاڑی علاقہ نا, تو کچھ علاقے ذرا نیچے ہوتے تھے کچھ اونچے تھے, اور کوئی آڑے آئے تو اسے کاٹ کر رکھ دیں, یعنی کوئی راستے میں رکاوٹ بنے تو پھر اس سے مقابلہ کیا جائے, یہاں تک کہ صفحہ پر آپ سے آ ملے اور میمنہ یعنی دائیں, یعنی دائیں سے میرا رائٹ سائڈ کے قائد اور رسول اللہ صلی اللہ علیہ وسلم کے علم بردار, علم بردار کہتے ہیں جھنڈا پکڑنے والے کو, علم جھنڈا بردار پکڑنے والا, حضرت زبیر رضی اللہ عنہ کو حکم دیا کہ وہ قدہ کے راستے بالائی حصے یعنی اوپر سے مکہ میں داخل ہوں اور ہجون میں آپ کا پرچم گاڑ دیں, نیز اللہ کے نبی کی آمد تک وہیں ٹھہرے رہے. یہ دیکھیے چھوٹی چھوٹی انسٹرکشنز, یہ نہیں کہا کہ یہ کرو بلکہ یہ تک بتا دیے کب تک کرو, کب ٹھہرنا ہے. عموماً ہمارا کیا حال ہوتا ہے, کوئی ہمیں کام کہہ دے نا ہم بس کام پہ نظر رکھتے ہیں, یہ بھول جاتے ہیں کہ کہا کیا گیا تھا کہ پڑھائی چھوڑ کے کام نہیں کرنا, یا اس جگہ کو نہیں چھوڑنا مہمانوں کے جاتے ہی آپ نے نہیں چلے جانا. عموماً مس مینجمنٹ جہاں بھی ہوتی ہے وہ اسی قسم کی چھوٹی چھوٹی چیزوں کی وجہ سے ہوتی ہے. بہرحال اللہ کے نبی کی یہ ساری انسٹرکشن سنی اور لوگ اس پہ اپنے موقع پر اپنی حیثیت کے مطابق عمل کرنے لگے. حضرت زبیر کو حکم دیا کہ وہ قدہ کے راستے بالائی حصے سے مکہ میں داخل ہوں اور ہجون میں آپ کا پرچم گاڑیں, نیز رسول اللہ قیامت تک وہیں ٹھہرے رہیں, جبکہ پیدل چلنے والے یعنی پیادہ اور بے ہتھیار لوگوں کے قائد یعنی حضرت ابو عبیدہ کو حکم دیا کہ وہ بطن وادی کا راستہ پکڑیں اور مکہ میں رسول اللہ سے آگے اتریں. تو گویا کہ یہ ایک مینجمنٹ تھی. اس سے پتہ کیا چلتا ہے کہ ہر بندے کا اپنی اپنی جگہ پہ ہونا اور اپنی جگہ پہ رہ کر اس کاموں کو ٹھیک طریقے سے کرنا یہ کامیابی کے راستے میں ایک بہت بڑا سنگ میل ہوتا ہے. جو لوگ ان چیزوں کا خیال نہیں رکھتے فائدہ تو پائیں گے لیکن تھوڑا, اور دین تھوڑا فائدہ پانا نہیں سکھاتا, پورے کا پورا فائدہ لو. خیر ادھر حضرت زبیر نے ہجون میں مسجد فتح کے پاس جھنڈا گاڑا اور ایک خیمہ نصب کیا جس میں حضرت ام سلمہ اور حضرت میمونہ نے قیام کیا اور وہیں ٹھہرے رہے یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے. थोड़ी देर आराम फरमाया, फिर आगे बढ़े। इस वक्त हज़रत अबू बकर सिद्दीक़ आपके हमराह थे और बातें कर रहे थे। फिर आप सूरत फतह की तिलावत करते हुए मुहाजरीन और अनसार के दरमियान में मस्जिद हराम के अंदर दाखिल हुए, हिजर अस्वद को चूमा और बैतुल्ला का तवाफ़ किया। आप हालत हराम में न थे। इस वक्त बैतुल्ला के गिर्द 360 बुत थे। आप एक लकड़ी से जो आपके हाथ में थी उन्हें कचोके लगाते जा रहे थे, यानी तोड़ रहे थे लकड़ी से, और फरमाते जा रहे थे,
وَقُلْ جَاءَ الْحَقُّ وَزَهَقَ الْبَاطِلُ إِنَّ الْبَاطِلَ كَانَ زَهُوقًا।
सूरत बनी इसराइल की आयत नंबर 81 है ये। हक आ गया और बातिल चला गया, यकीनन बातिल जाने ही वाला है। इसी तरह सूरत सबा की आयत नंबर 49 भी आपकी जुबान में मुबारक पड़ती।
قُلْ جَاءَ الْحَقُّ وَمَا يُبْدِئُ الْبَاطِلُ وَمَا يُعِيدُ।
हक आ गया और बातिल की चलना फिरना, बातिल की चलत पलत यानी बातिल की शोहरत, बातिल का फैलना फलना सब खत्म हो गया, और इस जर्ब से बुत अपने चेहरों के बल गिरते जा रहे थे। यहाँ आप देखिए कि अब ये कितना खूबसूरत एक मुकाम है। इस हक के आने में कितनी देर लगी? 21 साल। पहले ही दिन क्यों नहीं इकरा बिस्मि रब्बी कल्लज़ी की वही सुनकर आप नीचे आए हिरा से और आके बुत तोड़े? सोचिए ज़रा हाल क्या होता। आपकी अपनी साख नहीं थी अभी, आप कैसे तोड़ सकते थे बुत? और आप अभी उनके मुल्क में थे, अभी आप अपनी जगह पे नहीं थे। तो यहाँ से अमल की बात कि कोई एक्शन लेने से पहले कुछ अपना मुकाम बना लें, कुछ अपने आप को बनाएं, बड़ा करें, कुछ करके दिखाएं, फिर बताएं कि आप आगे क्या करने वाले हैं। बस दफ़ा हम सिर्फ बातों की हद तक बात करते हैं, अमली तौर पे नहीं करते। बस दफ़ा हम किसी गलती को देखते हैं लेकिन उसकी इसलाह नहीं करते। बस दफ़ा हमारी ज़िंदगी में कई मौके होते हैं कि हम खुद किसी चीज़ को बहुत अच्छा कर सकते हैं, लेकिन हम अपना सारा वक्त अफसरों में, कमेंट्स में, खबरें पढ़ने पढ़ाने में लगा देते हैं। बस आज देखिए कि उम्मत मुस्लिमा कितने हैं, कई करोड़ है ना, सब मिलके कोशिश करनी शुरू कर दें। चले कोई नहीं मिलता, आप अकेले शुरू कर दें कि मैंने अपने मुल्क को ठीक करना है, उम्मत मुस्लिमा के लिए कुछ करना है। छोटी सी चोंच में थोड़े से कतरे डाल के इस कुफर की और इल्हाद की आंधी को बुझा दे, ये उस बंदे से बहुत बेहतर है जो घंटों के एतबार से स्क्रीन पे आकर तबसरे, ये किया, यहाँ को ये करना चाहिए था। तबसरों से क्या होता है? आज आप देखते हैं हमारी उम्मत में से अक्सर मफलूज हो गए। सिर्फ उनका शौक, ज़ौक क्या है? तबसरे, खबरनामे, सियासी बातें, और अब तो और ही मिजाज बिगड़ गया लतीफ़ है, और हुक्मरानों को गालियाँ दो, इनको ये कहो, इन्होंने ये किया, इन्होंने वो किया। हालांकि तब्दीली हमेशा काम करने से आती है। बड़े बड़े दावे, बड़े बड़े प्लान्स, बातें, ये कुछ नहीं। इसके लिए इंसान को हमेशा अपना मन जलाना पड़ता है। अगर आप कुछ करना चाहते हैं ना, करना शुरू हो जाए। मिसाल देती हूँ कि आपको अपने इर्द गिर्द कुछ चीज़ गंदी दिखती है, अब आप शुरू हो जाए, गंद बहुत है, गंदगी बहुत है, गंद डालते हैं, गंद इतना है, ये वो, एक को सुनाएं, थोड़ी देर बाद खड़े हो, कोई दूसरा मिले उसको सुनाएं, थोड़ी दूर आगे जाएं, तीसरे को सुनाएं, और फिर आपके, अच्छा मेरे घर जाने का टाइम है, मैं घर जा रही हूँ, आप मुझे बताइए कि फ़ायदा क्या हुआ। आपके दिल में अगर दर्द है ना कि घर या कमरा साफ़ हो, देखें पड़ा हुआ, फौरन ब्रश लाएं, साफ़ करना शुरू हो जाएं। अगर आपका ये मुकाम नहीं है ना कि लोग आपको सफाई करने दें, तो लोग खुद ही आपके हाथ से उठा लेंगे। वही लोग जिनको आपने इधर खड़े उधर खड़े होकर सुनाया ये करो वो करो, उनमें से कोई आएगा और आपके हाथ से ब्रश पकड़ लेगा, मकसद हल हो गया। मकसद क्या है? घर साफ़ हो, कमरा साफ़ हो। तो बहरहाल बातें करने से ज़्यादा अमल करना पड़ेगा, फिर इंशाल्लाह खैर होगी। अल्लाह के नबी का ये अमल हमें एक और बात भी सिखाता है कि जब मुल्क फतह होते हैं, जब मुल्क लिए जाते हैं इस्लाम के नाम पे, तो सिर्फ आज़ादी लेकर 14 अगस्त के नाम पर 15 अगस्त के बाद फिर बैठ नहीं जाना। फिर आप प्लान्स बनाइए, ये ऐसे ही कि जैसे कोई कंपनी खोले, बहुत मेहनत से रजिस्ट्रेशन करवाए, फिर उसको लीगलाइज़ कराई, फिर उसकी जगह ली, फिर बहुत कुछ खर्चा किया, और जाके सो जाए। नहीं, अब इसको चलाइए, इससे बिज़नेस कीजिए, जिस मकसद के लिए किया उस मकसद को हासिल करें। तो बहरहाल ये अमली चीज़ें हमें सीरत से सीखने को मिल जाती हैं। लेकिन अल्लाह के नबी की इस कोशिश के बाद हुआ क्या कि काबा पाक हो गया, तत्हीर काबा हो गई, اور اس میں بھی نماز ہوئی. جب اب طواف سے فارغ ہوئے تو عثمان بن طلحہ کو بلا کر ان سے کعبہ کی کنجی لی اور اسے کھولنے کا حکم دیا. پھر اس میں جو بت تھے ان کو نکلوا کر توڑوا دیا اور جو تصویریں تھیں ان کو مٹوا دیا. اس کے بعد آپ صلی اللہ علیہ وسلم اسامہ بن زید اور بلال رضی اللہ عنہما اندر داخل ہوئے اور دروازہ بند کر لیا. پھر دروازے کے مقابل کی دیوار کے رخ سے 3 ہاتھ کے فاصلے پر کھڑے ہوئے اپنے لیفٹ سائڈ یعنی بائیں طرف ایک ستون یعنی پلر اور دائیں طرف 2 ستون یعنی 2 پلر اور پیچھے 3 ستون کیے اور 2 رکعت نماز پڑھی. پھر بیت اللہ میں گھوم کر اس کے اطراف میں اللہ کی تکبیر و توحید کے کلمات کہے. تو یہ دیکھیے کام ہے فتح کے بعد. جس دن ملک فتح ہو جائیں اس کے بعد بت ٹوٹنے چاہیے, اور اس وقت پھر کعبہ کے اندر سے بھی بت نکلوے اور باہر سے بھی تصویریں مٹا دی. بعض کہتے ہیں کہ یہاں حضرت ابراہیم اور اسماعیل کی تصویریں لگائی ہوئی تھیں اور ان کے ہاتھوں میں تیر سے پھال کے اللہ کے نبی نے ان تصویروں کو مٹایا اور کہا اللہ ان کافروں کا برا کرے کہ انہوں نے ابراہیم اور اسماعیل کے نام پہ یہ تصویریں بنائیں حالانکہ وہ تصویروں سے فال نہیں لیتے تھے, یعنی ان کے لگائے ہوئے الزام کو اللہ کے نبی نے دور کیا. پھر آپ دیکھیں نماز قائم ہو گئی. یہ کام آج کرنا شروع ہو جائے امت مسلمہ چھوٹی چھوٹی ٹکڑیوں میں کیوں نہ آئے, آپ دیکھیں گے دنیا کے سارے خطوں میں اس طرح سے مسلمان پھیل جائیں گے. بس جہاں کوئی مسلم ہے سمجھ لیں کہ وہاں اسلام ہے. ہمارا آج مسئلہ کیا ہے کہ مسلمان کدھر ہیں, بہت ہیں. جس شہر میں آتی ہوں اکثر یہ سوال ہوتا ہے یہاں کتنے مسلم ہیں, کس علاقے میں, کون سے ہیں, پاکستانی ہیں, عربی ہیں, کون ہیں. لیکن اسلام دکھتا کوئی نہیں, مسلمز میں اسلام نہیں دکھتا آج, تو غیروں میں کہاں ملے. غیروں کو کیسے ہم دعوت دیں, ہمارے تو اپنے دل نہیں ابھی بدلے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کی اصلاح فرما دے. پھر اس کے بعد آپ نے لوگوں کو معاف کیا. کیسے؟ آج تم پر کوئی پکڑ نہیں یعنی سرزنش نہیں. آپ نے دروازہ کھولا, قریش مسجد حرام میں صفے لگائے کھچا کھچ بھرے ہوئے تھے. آپ نے دروازے کے دونوں بازو پکڑ کر ایک بلیغ خطبہ دیا. بلیغ کہتے دل میں اترنے والا, بلغ یبلغ و تبلیغ لفظ یہی ہے, یعنی تھوڑے لفظوں میں بڑی باتیں, جس میں اسلام کے بہت سے احکام بیان کیے اور جاہلیت کے کاموں کو ساکت کیا, ایلیمینیٹ کیا, اور ان کی برائی کے خاتمے کا اعلان کیا, یعنی کہ یہ جاہلیت کے طور طریقے اب نہیں چلیں گے. 63-64 ایئرز ہو گئے, کیا ہم یہ خطبہ دے سکے کہ اب پاکستان میں کوئی خلاف شریعت کام نہیں ہوگا. یہ کرنے کے کام ہوتے ہیں جس سے پھر قومیں بنتی ہیں. پھر فرمایا قریش کے لوگوں تمہارا کیا خیال ہے, میں تمہارے ساتھ کیا سلوک کرنے والا ہوں. انہوں نے کہا اچھا آپ کریم بھائی ہیں اور کریم بھائی کے صاحبزادے ہیں, یعنی تعریف کی کہ وی ڈونٹ ایکسپیکٹ اینی بیڈ تھنگ فرام یو, ہم آپ سے کوئی غلط چیز توقع نہیں کرتے. یہ ہے خوبی جو دشمن گواہی دے. جب تک آپ کا مخالف آپ کے اخلاق کی گواہی نہ دے تو اپنے آپ کو کبھی بھی اچھا نہ سمجھے. اور کریم کے لفظ کے ساتھ یہاں حضرت یوسف کی طرف اشارہ ہے, کیونکہ حدیث میں آتا ہے کہ حضرت یوسف کون تھے, کریم ابن کریم ابن کریم, یعنی بیٹے سے باپ, باپ سے دادا, اور دادے سے بھی پھر اوپر پردادا, یہ سب بڑے نیک تھے یعنی نبیوں کی نسل میں سے تھے. آپ نے وہی جملہ بولا جو حضرت یوسف نے اپنے بھائیوں سے کہا تھا کہ لا تسریب علیکم الیوم, آج تم پر کوئی پکڑ نہیں, اذهبوا فانتم متلقاؤ, بس تم آج سب آزاد ہو بس چلے جاؤ, یعنی تم آزاد ہو چلے جاؤ. پھر نیچے تشریف لا کر مسجد حرام میں بیٹھے, چابی حضرت عثمان بن طلحہ کو واپس کی اور فرمائے سے ہمیشہ ہمیشہ کے لیے لے لو, تم لوگوں سے اسے وہی چھینے گا جو ظالم ہوگا. حضرت عثمان بن طلحہ کو کیوں دی, کیونکہ شروع سے دور جاہلیت سے بھی چابی انہی کے خاندان میں آ رہی تھی. تب اب دیکھیے کہ جب چابی شروع میں ان کے پاس تھی اور وہ بظاہر وہ کام بھی ٹھیک کر رہے تھے, ٹیک کیئر کر رہے تھے, تو آپ نے ان سے نہیں لی. اسے عمل کی ایک بہت پیاری بات ہے, خاص طور پہ مینجمنٹ کے ناطے سے. اور وہ کیا ہے کہ جب کوئی بندہ اپنا کام ٹھیک کر رہا ہو تو اس کو اتار نہیں دینا چاہیے کہ نہیں اب یہ بہت پرانا ہو گیا, اب 5 سال ہو گئے ہیں, آپ اس کو اٹھاؤ. یہ آج ہمارے ہاں بلکہ پوری دنیا میں کیا اصول ہے, ڈیموکریسی کے نام پہ, جمہوریت کے نام پہ, آپ دیکھیے کہ ذرا کوئی بیٹھتا ہے, ابھی کام کرنا آتا ہے, ابھی مسائل پہ قابو پاتا ہے, چلو جی 5 سال پورے ہو گئے اب اس کو بھیجو, پھر دوبارہ ووٹنگ ہوگی, अब इतने देर में दूसरे गिरोह होते मजबूत हो चुके होते हैं और हमेशा बातिल ज्यादा होते हैं। कोई हक वाला अगर आ जाए, कोशिशें शुरू करे, 10 साल मंसूबे बनाए, 5 साल बाद आप उसको उतार दें तो सारे मंसूबे भी तो उतर गए ना। ये वजह है कि आज कोई काम हो के नहीं पाता। एक बंदा आता है, एक हुकूमत आती है, वो काम करती है, दूसरी आती है उसके खिलाफ दूसरे काम शुरू कर देती है, और इस तरह से हम कई बरसों से यरगमाल बने जा रहे हैं। अल्लाह ताला से दुआ है कि हमें सीरत की रोशनी में ज़िंदगी गुजारने की तौफीक अता फरमाए। खैर, इसके बाद बैत का मरहला आता है, क्योंकि बैत एक ऐसी चीज़ है जो बंदे को बहुत बांध देती है। और अल्लाह के नबी की सीरत पढ़ाते हुए मैं तो बहुत ज़्यादा और दिल में इस चीज़ की कायल हो गई कि जितना ज़्यादा आप दूसरों से कमिटमेंट्स लें, उनसे फॉर्म्स फिल करवाएं, आप उनको एहसास दिलाएं किसी काम का, वो उतना ही ज़्यादा सिस्टम में बेहतरी आएगी। हमारा आज हाल क्या है? अंदाजे, ठीक है। जैसे चावल अंदाजे से पका लेते हैं ना, और वो ठीक हो जाते हैं, क्योंकि थोड़े बच भी गए तो खैर है, थोड़े कम भी हो गए तो रोटी है। लेकिन याद रखें कि दीन के काम अंदाजों पे नहीं करने हैं, नुकसान होगा बहुत। हमें ये भी नहीं पता होता कि फतह हो रही है कि शिकस्त, कामयाबी है कि नाकामी है, हम फ्लरिश कर रहे हैं कि नहीं कर रहे, पनप रहे हैं कि नहीं पनप रहे। तो मिजाज के अंदर एक्यूरेसी और इस तरह से बारीकी लाने की ज़रूरत है दीन के कामों में कि इंसान को अपने नफ़े और नुकसान का फ़र्क पता हो। बहरहाल, बैत के लिए क्या हुआ? आप कोहे सफ़ा पर तशरीफ़ ले गए, इतना ऊपर चढ़े कि बैतुल्ला को देख सकें, फिर हाथ उठाकर दुआ की। इसके बाद लोगों से इस्लाम पर बैत ली। इस दिन अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु के वालिद अबू कहाफ़ा भी मुसलमान हुए। इनके इस्लाम लाने से रसूलुल्लाह को बहुत खुशी हुई। फिर मर्दों के बाद आपने इस बात पर औरतों से बैत ली कि अल्लाह के साथ किसी चीज़ को शरीक ना करेंगी, चोरी ना करेंगी, जिना ना करेंगी, अपनी औलाद को कत्ल ना करेंगी, और अपने हाथ पांव के दरमियान से कोई बोहतान खड़ कर ना लाएंगी, और किसी भली बात में नाफरमानी ना करेंगी। आप देखिए कि यहाँ से एक दो बातें पता चलती हैं। पहले बात देखिए कि अबू कहाफा के इस्लाम की बात पढ़ते मेरे दिल में एकदम हूक उठी कि बेटे पहले मुसलमान हो गए, बाप बाद में हुए। फतह मक्का ही के मौके पे आप देखिए अबू सुफियान मुसलमान हो रहे हैं, हज़रत अब्बास इससे पहले कुछ मुस्लिम हुए। आगे हम पढ़ेंगे इकरमा बिन अबी जहल, जो अबू जहल के बेटे थे, वो मुसलमान हुए। तो क्या पता चलता है कि हिदायत उम्र को नहीं देखती, रिश्ते को नहीं देखती। कब कौन दीन के रास्ते पे चल पड़े, अल्लाह का शुक्र अदा करे। बस ये ना कहे अभी फ़लां को नहीं पता, अभी फ़लां ने नहीं किया, फ़लां ने नहीं किया। औरतों से जो बैत हुई, उस बैत में अबू सुफियान की बीवी हिंद बिन उतबा भी थी। निकाब लगाकर और भेस बदल कर आई, क्यों? ताकि ना पहचानी जाए, होगी वजह। और निकाब लगाने से भी यहाँ गौर कीजिए कि उस दौर में निकाब होता था। दरअसल हज़रत हमज़ा की लाश के साथ उन्होंने जो हरकत की थी, इसकी वजह से इन्हें अपनी जान का डर था। जब इनकी बैत पूरी हो चुकी तो उन्होंने कहा कि अल्लाह के रसूल, रुए ज़मीन पर कोई खैमा ऐसा न था कि जिसका जलील होना मुझे आपके खैमे वालों से बढ़कर पसंद रहा हो, और अब रुए ज़मीन पर कोई खैमा ऐसा नहीं कि इसका अजीज़ होना मुझे आपके खैमे वालों से बढ़कर पसंद हो। अल्लाह अकबर। देखिए ये है असल बात, दिल बदलता है ना तो मोहब्बतों और नफ़रतों के पैमाने बदल जाते हैं, दोस्ती और दुश्मनी बदल जाती है। सोच लीजिए इसको कितनी बड़ी बात है। अल्लाह के नबी सल्लम ने इनकी बात सुनकर कहा, उस ज़ात की कसम जिसके हाथ में मोहम्मद की जान है। मामला बिल्कुल ऐसा ही है, यानी कि तुमने सच बोला। हज़रत उमर बिन ख़त्ताब नबी सल्लम की मजलिस से नीचे बैठे हुए थे, लोगों को आपकी बात पहुंचा रहे थे और आपकी तरफ से बैत भी ले रहे थे। औरतों से मुसाफे के बग़ैर सिर्फ कलाम के ज़रिए बैत होती थी। यहाँ से पता चलता है कि उस दौर में कोई साउंड सिस्टम नहीं था कि एक बोले और सारे सुनने लगे, तो ज़रूरतन इस तरह से भी ऊपर नीचे मामला होता था। बस लोग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से हिजरत पर बैत करने आए। आपने फरमाया कि अहले हिजरत हिजरत का अजर ले गए। फतेह मक्का के बाद मक्का से हिजरत नहीं, अलबत्त जिहाद और नियत है, और जब तुमसे जिहाद में निकलने को कहा जाए तो निकल पड़ो। हम निकलते हैं, مجھے سورۃ توبہ کی آیت یاد آ گئی کہ ساقلت من الارض، جب تمہیں اللہ کے راستے میں نکلنے کا حکم دیا جاتا ہے تو تمہارے قدم بوجھل ہو جاتے ہیں۔ سوچنے کی بات ہے کہ جب اللہ کا حکم ہو اور بندہ نہ نکلے تو کیا ہوگا۔ اللہ اکبر، اللہ تعالیٰ ہم سب کو توفیق دے، اپنے آپ کو ہم بدلیں، اپنی اصلاح کریں اور اپنے آپ کو ہم اللہ کی نظروں سے دیکھیں۔ اور بہت ساری چیزیں ایسی ہوتی ہیں جو انسان اپنے لیے چوز کر لیتا ہے اپنی چیزوں کے ساتھ، اور اللہ تعالیٰ ہماری مدد فرما دے اس میں۔ یہاں آپ دیکھیے کہ فتح مکہ کا ایک پہلو پورا ہوتا ہے نا، مکہ فتح ہو گیا، مرد عورتیں سب مطیع فرما بردار ہو گئے۔ کچھ لوگ اس میں ایکسیپشنل بھی تھے، کون؟ مجرمین کے خون رائے گاں قرار دیے گئے، یعنی کچھ مجرم ایسے تھے کہ جن کو تھوڑی سی ایکسیپشن دی گئی۔ رسول اللہ نے اس دن کچھ بڑے بڑے مجرموں کے خون رائے گاں قرار دیے، مراد یہ کہ ان کو ایکسیپٹ کیا اور حکم دیا کہ اگر وہ خانہ کعبہ کے پردے سے لٹکے ہوئے بھی پائے جائیں تو بھی ان کی گردن مار دی جائے۔ اس کی وجہ سے زمین اپنی کشادگی کے باوجود ان پر تنگ ہو گئی۔ اب ان میں سے بعض پر تو کلمہ عذاب برحق ہوا اور وہ مارے گئے، بعض پر اللہ کی عنایت ہوئی اور وہ مسلمان ہو گئے۔ جو لوگ مارے گئے ان کے نام کیا ہیں؟ ابن ہنتل، مقیس بن صبابہ، حارث بن نفیل اور ابن ہنتل کی ایک لونڈی، اور کہا جاتا ہے کہ حارث بن طلعت الخزائی اور ام سعد کو بھی مارا گیا، جبکہ ام سعد کے بارے میں گمان کیا ہے کہ وہی ابن ہنتل کی لونڈی رہی ہو۔ تو گویا کہ کل 5 یا 6 لوگ تھے جن کو مارا گیا۔ نوٹ کیجئے گا، اتنا بڑا معاملہ ہو رہا ہے اور کتنے لوگ مارے جا رہے ہیں؟ 5-6۔ سچ بات کیا ہے کہ اگر آپ ایک دن کی اخبار پکڑیں نا تو 5-6 تو کیا، اس سے 20 گنا زیادہ لوگ اس ایک دن میں مرے ہوں گے شہروں میں۔ یہ ہے اسلام کا مزاج، ایسی پالیسیز بناؤ کہ سانپ بھی مر جائے لاٹھی بھی نہ ٹوٹے، تھوڑا نقصان فائدہ زیادہ۔ آج کے دور میں اب دیکھیں، بے گناہ مارے جاتے، گھروں میں بیٹھے ہوئے مارے جاتے، مسجدوں میں جانے والے مارے جاتے، بچے اسکولوں میں محفوظ نہیں ہیں، تو کہاں سے خیر آئے اور کہاں سے یہ سارے معاملے ہوں؟ اس کے اوپر انسان کو بہت زیادہ فکر کرنے کی ضرورت ہے۔ کچھ لوگ مسلمان ہوئے، جو پہلے تو بھاگ کے چھپ گئے، جب امان مل گئی تو مسلمان ہوئے۔ ان میں عبداللہ بن سعد بن ابی سرح، اکرمہ بن ابی جہل، حبار بن اسود اور ابن ہنتل کی ایک دوسری لونڈی، کل 4 افراد۔ اور کہا جاتا ہے کہ کعب بن زہیر اور وحشی بن حر اور ابو سفیان کی بیوی ہند بن عتبہ بھی، یعنی کل 7 لوگ تھے، یہ مسلمان ہو گئے۔ اس سے پتہ چلتا ہے کچھ لوگ واقعی بڑی دیر سے مانتے ہیں، مزاج ہوتے ہیں۔ کچھ لوگ بڑے ایزی گوئنگ ہوتے ہیں، ان سے ٹیکل کرنا، معاملہ کرنا بہت آسان ہوتا ہے، اور کچھ کا معاملہ اس سے برعکس ہوتا ہے۔ بہرحال کچھ اور لوگ اپنی جان کے خوف سے چھپ گئے تھے، حالانکہ ان کے خون رائے گاں قرار نہ دیے گئے تھے۔ ان میں یہ نام ہے صفوان بن امیہ، زہیر بن ابی امیہ اور سہیل بن عمر، یہ سب مسلمان ہو گئے۔ تو چلیے، فتح ہوا مکہ، کچھ کے دل بھی فتح ہو گئے، اسلام آ گیا۔ تو کچھ لوگ آخری وقت تک انتظار کرتے ہیں، تو ہمت نہیں چھوڑنی، کام کرتے رہے، کہتے جائیں، کرتے جائیں، نبھاتے جائیں، اسمائل سے، پیار سے، کبھی لاڈ سے، کبھی سختی سے، اور سب سے بڑھ کے دعاؤں سے۔ اللہ سے رجوع کیا کریں ان لوگوں کے لیے جن کے دل ابھی ہدایت کے لیے نہیں کھلے ہوئے۔ میری اور آپ کی کوششیں وہ کام نہیں کر کرا سکتی جو ہماری دعائیں کرا سکتی ہیں۔ کوششیں تھوڑی کم بھی ہوں، دعاؤں میں کمی نہیں آنی چاہیے، دعائیں زیادہ کر لیجئے، آپ دیکھیں گے کہ آپ کی دعاؤں سے آپ کے لیے اللہ تعالیٰ راستے آسان کرتا جائے گا۔ فتح کے بعد آپ نے کیا کیا؟ آپ کہیں گے کہ جشن منایا، ہائے ہورا، پارٹی، دعوت، فن پلیکس۔ نہیں، اس میں سے کچھ بھی نہیں کیا، بلکہ فتح کی نماز ادا کی۔ رسول اللہ صلی اللہ علیہ وسلم چاشت کے وقت ام ہانی بنت ابی طالب کے گھر میں داخل ہوئے اور غسل کر کے 8 رکعت فتح کی نماز پڑھی، ہر 2 رکعت پر سلام پھیرا۔ ام ہانی نے اپنے 2 دیوروں کو پناہ دے رکھی تھی، حضرت علی رضی اللہ عنہ ان کو قتل کرنا چاہتے تھے، उम्मे हानी ने पूछा तो रसूलुल्लाह ने फरमाया, जिसे तुमने पनाह दी है इसे हमने भी पनाह दी। सुभान अल्लाह, ये है असल में दिलों को मोहने वाला अंदाज। लीडर को साफ पता होता है कि किस से कैसे डील करना है, और अल्लाह के नबी से बड़ा लीडर कौन होगा। जैसे माँ होती है ना, उसको पता है कौन सा बच्चा गुस्सा मानता है, कौन सा प्यार मानता है। इधर से इशारा भी मिलता है कि थोड़ी इख्तियार दूसरों से ज़्यादा होता है। चलो इसको यही दे दो, इसको ऐसे कर लो, इसको वो कर लो। क्योंकि आम लोग असूलों के ऊपर चल रहे हैं, वो तो कवायद देखेंगे, जी रूल ये है। लेकिन लीडर बाज़ दफ़ा रूल को ब्रेक करके उस नुकसान से ऑर्गेनाइजेशन को बचा लेता है कि जो बाद में फिर पूरा भी नहीं हो पाता बाज़ दफ़ा। खैर, काबे की छत पे अजानें बिलाली, नमाज़े ज़ुहर का वक्त हुआ तो रसूलुल्लाह ने हज़रत बिलाल को हुक्म दिया और उन्होंने काबा की छत पर अजान दी। ये ग़लबा इस्लाम के ऐलान का हम मानी था, और जिस कदर मुशरिकीन को नागवार था, इसी कदर मुसलमानों के लिए खुशगवार था। मैं इसको पढ़ते हुए आज के हालात पे कैसे फील कर रही हूँ कि फिर टीवी में खबर आ गई, ब्रेकिंग न्यूज़, इस तरह से बात आई कि अब फला मुल्क फतह हो गया, दुश्मन दब गया, मغلوب हो गया। आज भी तो अल्लाह हमें ऐसी खबरें सुनाए, शर्त एक है कि हम लोग हकीकत में अल्लाह के हुक्मों को समझने वाले और मानने वाले बन जाएं। अनाउंसमेंट, आ जाओ, अब आप आओ, क्या करते हो। लेकिन इसके बीच में सब्र कितना ज़्यादा था। मक्का में रसूलुल्लाह का क़याम कितना था इस दौरान। जब मक्का की फतह मुकम्मल हो चुकी तो अनसार को ये अंदेशा हुआ कि कहीं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहीं मुकीम ना हो जाएं, क्योंकि ये आपको और आपके ख़ानदान और कबीले का शहर था। इस वक्त रसूलुल्लाह सफ़ा पर हाथ उठाए दुआ फरमा रहे थे। दुआ से फारिग हुए तो फरमाया, अल्लाह की पनाह, अब ज़िंदगी और मौत तुम्हारे साथ है। इससे अनसार मुतमईन हो गए, इनका खौफ जाता रहा और वो खुश हो गए। अलबत्त रसूलुल्लाह ने मक्का में 19 रोज़ क़याम फरमाया और इस दौरान आसार इस्लाम की तजदीद की, यानी इस्लाम के जो बेसिक्स हैं, आसार असर से निशानियाँ जो इस्लाम के बेसिक्स हैं, उनको दोबारा नया के रिवाइवल की उसकी, और मक्का को आसार जाहिलियत से पाक के, यानी वो तमाम साइंस एंड सिम्टम्स जिससे जहालत झटकती हो, मसलन बुतों को पूजना या कोई ऐसे शिरकिया काम उधर होना या फहाशी अली को चीज़ें हों, तो उन सब को ख़त्म किया कि आज हम मुसलमान कर सके अपने मुल्क के लिए। ये हमने पाक किया, हमने जहालत के और शिरक के और गैरों के अफकार से पाक किया अपनी जगहों को। तो कहाँ हक है फिर हमें इस मुल्क की मोहब्बत का दावा करने का। नए सिरे से हरम के सुतून नसब किए और आपके मुनादी ने ऐलान किया कि जो शख्स अल्लाह और आखरत के दिन पर ईमान रखता हो, वो अपने घर में कोई बुत ना छोड़े बल्कि इसको तोड़ दे। ज़रा हाईलाइट करिएगा इस जुमले को। है अल्लाह पे और उसके रसूल पे ईमान, आखरत पे अल्हम्दुलिल्लाह, तो फिर हमारे घरों में बुत क्यों हैं। वो बुतों को पूजते थे और रंग से, हम दूसरी तरह पूजते हैं, देख देख के खुश होते हैं, इनके आगे ही झुक झुक के जाते हैं, सजदे रुकू के हालात होने लगते हैं। अल्लाह से दुआ कीजिए कि हम भी बुत तोड़ सकें, इन बुतों से अपने आप को और अपने घरों को पाक करना है। उज़्ज़ा, सुवा और मनात का खात्मा, ये तीन बुत थे, इनके देवियाँ थीं, उनको कैसे ख़त्म किया गया। 25 रमज़ान को रसूलुल्लाह ने 30 सवारों के साथ हज़रत खालिद बिन वलीद को उज़्ज़ा और इसके बुत ढहाने के लिए नखला रवाना किया। हज़रत खालिद ने जाकर इसे ढहाया, ये मुशरिकीन का सबसे बड़ा बुत था। ज़रा देखिएगा, 25 रमज़ान को भेजा है, 5 दिन रह गए थे ईद में, फिर रमज़ान फारिग हो जाता फिर ही करते, नहीं अभी नहीं तो कभी नहीं, नो और नेवर, ये नोट कीजिए। कामयाबी का सुतून है चीज़ों को डिले नहीं करना। गाइडेंस डिलेड, गाइडेंस डिनाइड, वर्क डिलेड, वर्क डिनाइड। आप देखें कि हम इतना टालते हैं कामों को कि अल्लाह की बना, और नुकसान क्या होता है कि जो काम हमारा आधे घंटे में हो जाना था फिर वो 2-2 घंटे में नहीं होता। थोड़े पैसों में जो चीज़ ठीक हो जानी थी वो बहुत सारे पैसों को लगाकर भी नहीं होती। तो अल्लाह ताला से दुआ है कि वो हमें भी इसी आदत का हामिल कर दे। फिर आप देखिए कि सबसे बड़ा बुत था, मैंने जब इसको पढ़ा तो मुझे भी याद आ गया कि हमारे मुल्क में कौन सी सबसे बड़ी दरगाह है, कौन सा मज़ार सबसे बड़ा है, और जब वो गिरे या उसके आसार शिर्क के ख़त्म किए जाएं, तो आप सोचिए कितना कोहराम मचेगा। लेकिन यहाँ कोई भी नहीं बोल रहा। फिर आपने रमज़ान में ही हज़रत अमर बिन आस को सुवा नामी बुढ़ाने के लिए रवाना किया, ये भी रमज़ान में ही हो रहा है, नोट करें। ये हुज़ैल कबीले का नाम है, इनका सबसे बड़ा बुत था। इसका स्थान कहते हैं दरगाह को, यानी जहाँ पे डेरा डाला जाए। इसका स्थान मक्का से शमाल मशरक़ में 150 किलोमीटर के फासले पर रोहात नामी मकाम पर था। हज़रत अमर ने जाकर इसको ढा दिया और इसका मजावर बुत की बेबसी देखकर मुसलमान हो गया कि इसको इतना तोड़ा गया और इन तो ये कुछ नहीं बचा सका, तो ये खुदा कैसे होगा। फिर आपने हज़रत साद बिन जैद को इसी महीने में रमज़ान में 20 सवार देकर मनात की जानिब रवाना किया। ये कदीद के पास मशल में था और ये कल्ब खुजाया गसान और औसो खजरज का बुत था। हज़रत साद ने जाकर इसे तोड़ दिया और बुत खाने में आ दिया। ये है प्रैक्टिकल एप्लीकेशन। इस्लाम का निफाज ये होता है, नामों से कुछ नहीं होता कि हुकूमत आपके पास है या किसी और के पास। ये देखिए कि वहाँ निज़ाम किसके हाथ में है। आपको लगता है कि निज़ाम हमारे हाथों में आ गया पूरा? अल्लाह अकबर। बनु जुज़ैमा के पास हज़रत खालिद को आपने भेजा। माह शवाल में खालिद बिन वलीद को बनु जुज़ैमा के पास तबलीग इस्लाम के लिए भेजा। इनके साथ महाजरीन अनसार और बनु सुलैम के 350 अफराद थे। जब इन्हें इस्लाम की दावत दी गई तो उन्होंने कहा, सबाना सबाना, हमने अपना दीन छोड़ा, हमने अपना दीन छोड़ा। इस पर हज़रत खालिद ने इनको कत्ल किया और क़ैद कर लिया और फिर एक दिन हुक्म दिया कि हर आदमी अपने कैदी को कत्ल कर दे। लेकिन हज़रत इब्ने उमर और इनके साथियों ने इस हुक्म की तामील से इनकार कर दिया और वापस आकर नबी सल्लल्लाहु अलैहि वसल्लम से इसका ज़िक्र किया। आपने हाथ उठाकर 2 बार कहा, ए अल्लाह, खालिद ने जो कुछ किया है मैं इससे तेरी तरफ बरात का इजहार करता हूँ, यानी बरात इख्तियार करता हूँ, यानी एग्जाम करता हूँ, यानी आपको उनका ये अमल पसंद नहीं आया। ये मिजाज भी तो इस्लाम का दूसरों को दिखाने की ज़रूरत है ना, कि मार धाड़ के आप रसिया नहीं थे और अपने ही साथियों की पकड़ हो जाती थी। चाहे अच्छी नीयतों से इस्लाम के जज्बे मोहब्बत के साथ ये काम करते थे, लेकिन काम तो गलत था। तो वही बात है कि गलत को सही नहीं कहना किसी भी नाम से। खैर, फिर हज़रत अली को माल देकर भेजा और उन्होंने मकतूलीन की दियत दी और इनका जो माल ज़ाया हुआ था इसका मुआवजा दिया। कुछ माल इजाफी बच रहा तो वो भी इन्हीं के लिए छोड़ दिया। अपने पास से आप देखें कि जिसको आप कहेंगे माल गनीमत में से, फिर आप ऐसे लोगों की गलतियों को भुगतते थे। इससे पता चलता है कि किसी भी साथी से गलती हो तो जो लोग इंचार्जेस हैं, जिनके ज़िम्मे वो चीज़ है, उनको उस कमी को पूरा करना चाहिए ताकि अल्लाह ताला कल क़यामत के दिन उनसे ना पूछे। इस मौके पर हज़रत खालिद ने जो कुछ किया था इसकी वजह से इनमें और हज़रत अब्दुलरहमान में कुछ सख्त कलामी और बदगुमानी हो गई थी। जब लोगों ने वापस आकर रसूलुल्लाह को ख़बर दी तो आपने फरमाया कि खालिद ठहर जाओ, मेरे रफ़क़ा को कुछ कहने से बाज रहो। वल्लाही, अगर उहद पहाड़ के बराबर सोना हो, तुम इसे अल्लाह की राह में खर्च कर दो, तब भी मेरे साथियों में से किसी एक आदमी की एक सुबह की इबादत एक शाम की इबादत को नहीं पहुंच सकते। सुभान अल्लाह, कितने खूबसूरत तरीके से आपने मामला रफा दफा करवाया कि एक पुराने मुस्लिम थे, ट्रेंड थे, अल्लाह ने उनका तज़किया भी किया और तरबियत भी की। खालिद बिन वलीद नस्बतन नए साथी थे। तज़किया तो हो जाता है, तरबियत नहीं हो पाती, लोगों को बात नहीं करनी आती दूसरे से। तो आपने दोनों को अलग करके उनको उनकी खूबी और उनको उनकी खूबी बताई। तो ये था फतह मक्का, और कितनी पुरसकून, कितनी इत्मीनान वाली। बाकी जंगों में तो कोई तीर तलवार उठे भी, इसमें आप देख लीजिए कि मुकम्मल सरेंडर करने का अंदाज था। आज हम सब मुसलमान अपने ऊपर गौर करें, इस्लाम पे देखें कि किस तरह के हालात आते हैं और आज हम क्या करते हैं। इंशाल्लाह हमारी अगली जो नशिस्त होगी वो ग़ज़वा खुनैन के बारे में होगी।